नमस्कार, म पीटी लोपचन
अनि म सुनिता पहरी।
कार्यक्रम पानी र सरसफाईको 178 अंकमा तपाईलाई स्वागत छ।
यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुन्न सक्नुहुन्छ।
कार्यक्रम पानी र सरसफाई वास अलायन्स नेपालको सहयोगमा बीएसपी नेपाल, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्ड्स सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेड क्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो।
कार्यक्रममा हामी सुरक्षित खानेपानी, दिगो सरसफाई र स्वच्छतासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्छौं। सुरक्षित खानेपानी र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो।
पानीको स्रोतमा फोहोर मैला मिसिएपछि पानी फोहोर हुन्छ। दिशापिसाब अर्थात ढल मिसिएको पानी प्रशोधन नगरी फ्याँक्दा वातावरण प्रदूषण हुने भएकाले दिशापिसाब मिसिएको पानीलाई प्रशोधन गरेर मात्र फ्याँक्नुपर्छ।
शुद्ध पानीमा फोहोर मिसाएर त्यो फोहोर पानी बनायो, त्यसलाई फेरि प्रशोधन गरेर पानीलाई शुद्ध बनाएर प्राणीमा पठाउने, अनि त्यहाँ मिसाएको चिज जुन प्रकृतिलाई चाहिने हुन्छ निकाल्ने।
ठोस फोहोर मैलाबाट जस्तै फोहोर पानीको प्रशोधनबाट पनि आमदानी गर्न सकिन्छ। फोहोर पानीको प्रशोधनबाट बायोग्यास उत्पादन हुन्छ भने प्रशोधित पानी सिंचाईका लागि प्रयोग गर्न सकिन्छ।
फोहोर पानीबाट बायोग्यास निकाल्ने सम्बन्धको हामीले प्रवृत्ति धारण गरेका छौँ। जहाँबाट निस्किएको बायोग्यास जुन छ त्यो बायोग्यास चाहिँ 5 घरले निरन्तर प्रयोग गरिएको अवस्था छ।
अहिले देशभर घरायसी सामुदायिक तथा विभिन्न संघ संस्थाका गरी साना ठूला 80 फोहोर पानी प्रशोधन केन्द्र सञ्चालित छन्। यसअघि निर्मित कतिपय प्रशोधन केन्द्र बन्द भए पनि काठमाडौँ उपत्यकाभित्र फेरि 4 फोहोर पानी प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा छन्।
लगभग 2500 एमएलडी मिलियन लिटर पर डे बराबरको पानीको प्रशोधनको लागि चाहिँ नि 4 प्रशोधन केन्द्रहरू अहिले बनाउन गइरहेछौं।
यी सामग्रीहरू कार्यक्रममा प्रस्तुत गर्दै जानेछौ। शुरूमा पानी र सरसफाई गतिविधि।
खाने पानी र सरसफाई गतिविधि।
खानेपानी तथा ढल निकास विभागले 40 जिल्लामा उच्च तथा मध्य स्तरीय खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ। सबै नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउन ताप्लेजुङ, इलाम, झापा, उदयपुर, सुनसरी, मोरङ, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ, ललितपुर, काभ्रे पलाञ्चोक, भक्तपुर, मकवानपुर, रौतहट, बारा, नवलपरासी, पाल्पा, गुल्मी, मुगु, जुम्ला, रूकुम, कैलाली, कञ्चनपुर र डोटी लगायत जिल्लामा 110 आयोजना सञ्चालन गर्न लागेको विभागले जनाएको छ। आयोजना सञ्चालनका लागि विभागले 82,50,00,000 रूपियाँ विनियोजन गरेको छ। गएको आर्थिक वर्षमा विभागले 74 आयोजना सञ्चालन गरेको थियो। खानेपानी तथा सरसफाई मन्त्रालयले प्रधानमन्त्री कार्यालय समक्ष खानेपानी चुहावट नियन्त्रण सम्बन्धी कार्ययोजना पेश गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्रै चुहावट नियन्त्रण गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएपछि मन्त्रालयले पुष 22 गते सहसचिव राजन राज पाण्डेको संयोजकत्वमा 4-सदस्यीय कार्यदल गठन गरेको थियो। मन्त्रालयले बुझाएको कार्ययोजनामा चुहावट नियन्त्रणका लागि 45,20,00,000 रूपियाँ आवश्यक पर्ने उल्लेख छ। तीमध्ये गाड़ी र उपकरण किन्न मात्र 11 आवश्यक पर्ने उल्लेख छ। मन्त्रालयले चुहावट पहिचान गर्न डबल क्याब पिकअप किन्नुपर्ने र सरकारले 1,20,00,000 रूपियाँ दिनुपर्ने माग गरेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अनुसार दैनिक 13,50,00,000 लिटर काठमाडौँ उपत्यकामा वितरण भइरहेकोमा 40% अर्थात दैनिक 5,20,00,000 लिटर चुहिएर खेर जाने गरेको छ।
इता भए पानी र सरसफाई गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल।
कार्यक्रम पानी र सरसफाईमा आज हामी फोहोर पानी र यसको व्यवस्थापनको विषयमा विभिन्न सामग्री प्रस्तुत गर्छौं।
शहरको बीच भागबाट बग्ने नदीनालामा पानी बग्दैनन् हिजो आज। कुनै समय सङ्लो पानी बग्ने ती नदीनाला मानवीय चापका कारण कालो लेदो मात्र बग्ने भएका छन्। बागमती लगायत नदीनाला सरसफाई अभियान चलिरहे पनि नदीमा फोहोर पानी मिसाउँदासम्म नदीको दुर्गन्ध नहट्ने पक्का छ। प्राकृतिक नदीनाला कसरी फोहोरमा परिणत हुन्छ त सुनौ यस सम्बन्धी रिपोर्ट साथी सुजाता खत्रीबाट।
यसरी कलकल बग्ने खोलामा जब फोहोर पानी मिसिन थाल्छ अनि खोला तथा नदीनाला फोहोरमा परिणत हुन्छ। हाम्रो दैनिक क्रियाकलापहरू खाने, नुहाउने, भाँडा माझ्ने, कपडा धुने, शौचालय सफा गर्ने लगायतका कामले पानी फोहोर हुन्छ। खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठ:
हामी फोहोर उत्पादन त हामी नगरी हुँदै हुँदैन, मान्छे भएपछि जस्तै अब डिस्चार्ज त भइहाल्छ, त्यो हाम्रो बाध्यता छ। दिशा नगरी भएन, दिशालाई पखाल्नै पर्यो, बगाउनै पर्यो, हामीले मिसाएको हो त्यो। तर त्यसलाई सिधै लगेर जलाशयमा फालेर जथाभावी गर्नुभन्दा त्यो पानीलाई व्यवस्थापन भनेपछि त्यसलाई भएका त्यसमा भएका हानिकारक चिज, स्वास्थ्यमा समाजमा असर गर्ने चिजहरूलाई छुट्याउने, जसलाई हामी प्रशोधन भन्छौँ, छुट्याउने र तुलनात्मक रूपमा शुद्ध पानी चाहिँ जलाशयमा फेरि फिर्ता पठाउने, प्राकृतिक रूपमा फेरि फिर्ता पठाउने एउटा काम।
पानीमा फोहोर मिसियो भन्दैमा सबै फोहोर पानी एकै नासको हुँदैन। कुनै फोहोर पानी वातावरणमा सिधै विसर्जन गर्न हुने खालका हुन्छ भने कुनै एकदमै हानिकारक फोहोर पानी हुन्छ। दिसापिसाब मिसिएको पानी स्वास्थ्यका लागि अति हानिकारक हुने र यसलाई कालो पानी अर्थात ब्ल्याक वाटर भनिन्छ। वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ:
फोहोर पानी भन्ने बित्तिकै सबै फोहोर पानी एकै नासको हुँदैन। विशेष गरी फोहोर पानी दुई प्रकारको हुन्छ। अहिले हाम्रो एक प्रकारकोलाई हामी चाहिँ ग्रे वाटर भन्छौँ अथवा चाहिँ त्यसलाई चाहिँ खैरो पानी भन्छौँ, र दोस्रो प्रकारको पानीलाई चाहिँ ब्ल्याक वाटर अथवा चाहिँ कालो पानी भन्छौँ। कालो पानी भनेको विशेष गरी दिसा पिसाब मिसिएको फोहोर पानीलाई चाहिँ हामी कालो पानी भन्छौँ। त्यो अत्यन्तै जोखिमयुक्त हुन्छ, त्यो सबभन्दा बढी हामी चाहिँ सचेत हुनुपर्ने व्यवस्थापनको लागि त्यो पानी हो भने। अर्को ग्रे वाटर खैरो पानी भनेको दिसा पिसाब नमिसिएको, जस्तै हामीले घरमा भाँडा माझ्छौँ, नुहाउँछौँ, लुगा धुन्छौँ, मुख धुन्छौँ, यी यावत क्रियाकलापहरूबाट आउने पानीलाई चाहिँ हामी खैरो पानी भन्छौँ।
कालो पानी अर्थात् दिसा पिसाब वा ढल मिसिएको पानी मानव स्वास्थ्यको लागि हानिकारक भएकै कारण वातावरणमा सिधै पठाउन मिल्दैन। त्यस्तो पानी प्रशोधन गरेर मात्र बग्न दिनुपर्छ। प्रशोधन भनेको प्राकृतिक पानीमा मिसिएका हानिकारक पदार्थलाई छुट्याएर प्रकृतिकै जस्तो सफा बनाएर बगाउनु हो भन्नुहुन्छ खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठ:
जुन प्रकृतिसँग हामीले सफा पानी ल्याएछौँ प्रकृतिलाई दिनु पर्यो, र अर्को निकालेको चिजलाई पनि व्यवस्थित रूपमा फाल्नु पर्यो। त्यसलाई हामीले जसरी शुद्ध पानीमा फोहोर मिसाएर त्यो फोहोर पानी बनायौँ, त्यसलाई फेरि प्रशोधन गरेर पानीलाई शुद्धै बनाएर पानीमा पठाउने, अनि त्यहाँ मिसाएको चिज जुन प्रकृतिलाई चाहिने हुन्छ निकाल्ने। जस्तो मैले भन्न खोजेको चाहिँ हामीले ढल प्रणालीलाई प्रशोधन गरिसकेपछि पानी चाहिँ जलाशयमा पठाउने भयो, त्यहाँबाट निक्लेको हामीले न्युट्रियन्ट भ्यालु भन्छौँ जुन खेतीपातीलाई चाहिन्छ, त्यसलाई फेरि खेतीमा पठाउन सक्यौँ भने बल्ल प्राकृतिक रूपमा व्यवस्थापन भयो।
फोहोर पानी व्यवस्थापनको समस्या गाउँमा भन्दा सहरमा जटिल छ। सहरमा बनेका घर, उद्योग तथा कल कारखानाबाट उत्पादित फोहोर सिधै नदीमा मिसाइदिँदा नदीमा ढल बगिरहेको छ। ढललाई प्रशोधन गरेर नदीमा बगाए मात्र नदीको स्वच्छता जोगिने बताउनुहुन्छ एन्फोका कार्यक्रम निर्देशक श्रेष्ठ:
विशेष गरी अहिले यो फोहोर पानी व्यवस्थापनको मुख्य समस्या भनेको सहरमा बढी देखिएको छ, गाउँमा कम देखिएको छ। यसको अर्थ यो होइन कि गाउँमा त्यसको समस्या हुँदैन भन्ने अर्थ पक्कै होइन, गाउँमा पनि छन्, तर त्यसको तुलनामा सहरमा अत्यन्तै जटिल छ। अब हामी सबैले देखिरहेको बुझिरहेको पनि हो, जति सहरीकरण बढ्दो छ त्यति मात्रामा फोहोर मैला सँगसँगै फोहोर पानी पनि उत्पादन भइरहेको छ। हिजोको हाम्रो काठमाडौँ हेर्ने हो भने पनि कति कञ्चन पानी बग्ने खोलाहरू आज ढलमा परिणत भइसकेको अवस्था छ, र आज सबैजनालाई त्यसलाई प्रशोधन गर्नुपर्ने कुरा गरिरहेको छ। त्यसको एउटै मात्र मुख्य कारण भनेको सहरीकरण, बढ्दो सहरीकरणलाई हामीले लिन सक्छौँ।
ठुला सहरका लागि केन्द्रीकृत ढल प्रशोधन इकाइहरू र 400-500 घर धुरीसम्मका लागि साना ढल प्रशोधन केन्द्रहरू सञ्चालनमा ल्याउन सकिने बताउनुहुन्छ खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठ:
प्राकृतिक जलाशयहरूमा यसरी दिशा पिसाब मिलेको मिसाउनु त हुँदै हुँदैन, त्यो कानूनले पनि हुँदैन, हाम्रो संस्कार धर्मले पनि हुँदैन। तर अब यसको लागि चाहिँ हाम्रो प्रयास अब अविकसित देश भएको नाताले अथवा गरिब भएको देशलाई हामीले लगानी गर्न सकिरहेको छैनौँ। अब त्यो गर्न नहुने कुरामा चाहिँ बिस्तारै अब हामीले सुरु गऱ्यौँ, ढल बनाउने, ढल प्रशोधन गर्ने चाहिँ बिस्तारै सुरु भएको छ, आवश्यकताभन्दा धेरै कम छ तर सुरु गरेका छौँ। सहरमा गर्नलाई केन्द्रीकृत ढल प्रशोधन इकाइहरू निर्माण निर्माण गर्नु पर्यो, जस्तै गुजेश्वरीमा भएको जस्तो ठुल्ठुला प्लान्टहरू लगाउनु पर्यो, त्यो धेरै लगानी भएको हुनाले. अर्को चाहिँ हामी डिवाट्स भनेर सानो समुदायको भने 100 घर 200 300 400 500 घरसम्मको कुरा चाहिँ सानो सानो युनिट बनाएर हामी त्यसलाई ट्रिटमेन्ट गर्ने एउटा विभिन्न मेथडहरू छन्, त्यसरी हामी गर्न सक्छौँ.
मानवीय स्वास्थ्य र वातावरणीय सरसफाईमा हानि पुग्ने गरी कसैले पनि फोहोर मैला विसर्जन गर्नुहुँदैन. नदीमा ढलमिसाउनु र फोहोर फ्याँक्नु सामाजिक अपराध हो. त्यसैले घरायसी समुदाय र ठूला कल कारखानाबाट उत्पादित फोहोर पानीलाई प्रशोधन गरेर मात्र फ्याँक्न जरूरी छ.
हो, पानीमा फोहोरजन्य पदार्थहरू मिसिएपछि पानी फोहोर हुन्छ. फोहोरको मात्रा हेरी ती कुनै वातावरणमा सिधै फ्याँक्न मिल्छ भने कति चाहिँ प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्छ. कस्तो फोहोर पानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त? यसै सेरोफेरोमा कुरा गरौं वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठसँग.
खैरो पानी व्यवस्थापनको तरिका चाहिँ के हो?
फोहोर पानीलाई व्यवस्थापन गर्ने कुरा गर्दाखेरि त्यसलाई पुनः प्रयोगसँग हामीले जोड्न सक्यौँ भने मेरो विचारमा हामीले यो वातावरणमा चाहिँ प्रतिकूल असर नपर्ने गरी त्यसलाई चाहिँ पुनः प्रयोग गर्यौँ भने हाम्रो पानीको समस्यालाई समेत यसले चाहिँ सम्बोधन गर्न सक्छ. जुन खैरो पानीको कुरा गरौँ, ती पानीहरू बारीमा लगाउनको लागि अथवा चाहिँ हामीले पानीको गुणस्तर अनुसार चाहिँ अन्य काममा प्रयोग गर्न सक्छौँ. जस्तै अब तपाईँको तरकारी पखालेको पानी यदि छ भने त्यसलाई अलिकति त्यसमा भएको धमिलोपना हटाएर तरकारी मात्रै पखालेको पानीलाई चाहिँ हामीले वस्तु बाल पनि खुवाउन सक्छौँ होला. अलिकति धमिलोपना मात्रै हटाइदियो भने त त्यसमा त्यति धेरै समस्या नहोला. अथवा सबभन्दा बढी उपयुक्त भनेको कृषिमै प्रयोग गर्ने हो, इरिगेसनमै प्रयोग गर्ने हो. र अर्को भनेको सबभन्दा टोयलेट फ्लसिङमा. आज गाउँघरमा बढीभन्दा बढी चर्पी बनिरहेको छ, घर घरमा चर्पी बनिरहेको छ, तर त्यसमध्येमा थुप्रै अध्ययनले के देखाएको छ भने ती चर्पीहरू उपयुक्त तरिकाले प्रयोग भएको अवस्था छैन. दिशा चर्पीमा आइपुगेको छ खुल्ला छरिएको को सत्तामा, तर त्यो चर्पीमा आएको दिशा चाहिँ प्यानमा चाहिँ देखिरहेको अवस्था छ. किन भन्दाखेरि हामीले सोध्यौँ भने पानीको अभाव छ सर, पानी हामीले बगाउनको लागि पानी छैन, त्यसले गर्दाखेरि चर्पी फोर्छ भन्ने कुरा गर. त्यसलाई पनि हामीले अलिकति पानी मात्रै होइन बानीको पनि जरुरी छ. हाम्रो बानी हुनु पर्यो. यदि हामीले तरकारी पखालेको, लुगा धोएको, नुहाएको लगायतको पानीलाई चाहिँ त्यो चर्पी पखाल्न प्रयोग गर्ने हो भने हामीलाई पानीको समस्या त्यति नहोला. त्यसले गर्दाखेरि चर्पी पखाल्नको लागि अथवा चर्पी बगाउनको दिशा बगाउनको लागि र कृषिमा प्रयोग गर्नको लागि अथवा हाम्रो खेतीपातीमा प्रयोग गर्नको लागि चाहिँ यो खैरो पानीलाई चाहिँ केही समय त्यसलाई चाहिँ हामी डिटेन्सन भन्छौँ. केही समय हामीले कुनै प्लास्टिकको खाल्डो किन नहोस् अथवा कुनै एउटा खाल्डोमा हामीले जम्मा गरेर त्यसलाई पुनः प्रयोग गर्न सक्छौँ.
अब कालो पानी जहाँ चर्पी अर्थात् मानिसको मलमूत्र मिसिएको हुन्छ, यो गाउँमा भन्दा अझ सहरमा समस्या बढ्दो छ. यसको व्यवस्थापनका लागि चाहिँ के उपायहरू हुन सक्छन्?
अहिले हामी जति सहरीकरण बढ्दो छ, हाम्रो पहिलो माग र हाम्रो पहिलो चाहना भनेको हामी सहरवासीहरूको के हुन्छ भने हाम्रो मेरो घरको अगाडिबाट चाहिँ तपाईँको दिसा पिसाब बग्ने, फोहोर पानी बग्ने ढल बिछाइदियोस्. सरकारले हुन्छ, नगरपालिकाले हुन्छ, र हामी आफै पैसा हालेर पनि त्यसरी ढल बिछाइरहेको छौँ. अन्तत त्यो ढल कहाँ जान्छ भन्दाखेरि फेरि पनि पुनः खोलामै जाने हो. त्यसरी हामीले व्यवस्थापन गरिरहेका छौँ. त्यसले गर्दाखेरि त्यसलाई चाहिँ प्रशोधन गर्नुपर्छ भन्ने पहिलो जनचेतना र आवश्यकता हामीले महसुस गर्नुपर्छ. यो महसुस सरकारी तौरबाट मात्रै गरेर पनि पुग्दैन, स्थानीय तौरबाट नै गर्नुपर्छ. किनभने जनता स्वयं सचेत जागरूक नभइकन सरकार एक्लै मात्रै पनि सम्भव छैन. त्यसलाई यो चाहिँ यो सहकार्य नै पनि हो. त्यसरी गरिसकेपछि त्यसलाई प्रशोधन गर्न सकिन्छ. के गर्ने त भन्दाखेरि त्यसलाई दुईवटा उपाय हुनसक्छ. एउटा भनेको केन्द्रीकृत रूपमा त्यसलाई चाहिँ प्रशोधन गर्न सकिन्छ, र अर्को भनेको कतिपय ठाउँमा केन्द्रीकृत उपायहरू उपयुक्त नहुन सक्छ. जहाँ चाहिँ हामीले विकेन्द्रित प्रकारका फोहोर पानी प्रशोधन केन्द्रको स्थापना गर्न सक्छौँ. अहिले काठमाडौँको कुरा गर्ने हो भने नेपाल सरकारको तर्फबाट अहिले एडिबीको सहयोगमा काठमाडौँ भ्याली उपत्यकाभित्र ठुला ठुला प्रशोधन केन्द्रहरू अहिले निर्माण गर्ने क्रम जारी छ. तपाईँले देख्नु भएको होला, खोलाको छेउछेउमा ठुला ठुला हिउँ पाइपहरू बिछाइएको छ. त्यहाँबाट पानी लगेर विभिन्न ठाउँहरूमा त्यसलाई चाहिँ प्रशोधन केन्द्र निर्माण गरेर र पहिला भएको प्रशोधन केन्द्रलाई चाहिँ पुनः सञ्चालन गरेर प्रशोधन गर्ने कुरा गरिरहेको अहिले भइरहेको छ भने त्यो ढलमा मिसिन नसकेको र त्योभन्दा अलिकति पर रहेको साना बस्तीहरू छन् जहाँ चाहिँ त्यो विकेन्द्रित रूपमा फोहोर पानी उत्पादन भइरहेको छ र हामीले नजानिँदो पाराले त्यो खोलामा गइरहेको छ, शान्तिनो खोलामा गइरहेको छ, जुन चाहिँ हामीले बाघमा त्यो प्रत्यक्ष देखिरहेको छैन. भने त्यस्ता ठाउँमा हामीले विकेन्द्रित प्रकारको विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्न सक्छौँ. हामीले
वातावरण जनस्वास्थ्य संस्था एन्फोले अहिले चाहिँ के गरिरहेको छ यो प्रकारका फोहोर पानीहरूलाई व्यवस्थापन गर्नका लागि?
त्यसको लागि चाहिँ हामीले मुख्य गरी तिनवटा कुराहरू गरिरहेको अवस्था छ अहिले। एउटा त यसमा जनचेतनाहरू अथवा यसको लागि चाहिँ हामीले एडभोकेसीहरू गर्ने कुरा, यसको महसुसीकरणको लागि चाहिँ समुदाय स्तरमा हामीले यो क्रियाकलापलाई अगाडि बढाइरहेका छौँ कि फोहोर पानीलाई प्रशोधन गर्नुपर्छ, यसलाई प्रशोधन गरेर मात्रै हामीले खोला अथवा चाहिँ खुला ठाउँमा छोड्नुपर्छ भन्ने खालको जनचेतना जगाउने काममा हामी लागिरहेछौँ। एक दोस्रो भनेको त्यसको लागि चाहिँ उपयुक्त प्रविधि के हुनसक्छ, त त्यो प्रविधिहरू हामीले चाहिँ विभिन्न देशहरूमा अन्य देशहरूमा भएको प्रविधिलाई चाहिँ हाम्रो स्थानीय कन्टेक्स्टमा अथवा स्थानीयकरण कसरी गर्न सकिन्छ, हाम्रो कन्टेक्स्टमा त्यसलाई कसरी चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने त्यस्ता प्रविधिहरूलाई चाहिँ हामीले अहिले भित्राइरहेको र हामी आफैले पनि कतिपयहरू त्यसलाई चाहिँ प्रवर्धन गरिरहेको अवस्था छ भने, तेस्रो भनेको केस त्यस्ता समुदायहरूमा अहिले हामीले हाम्रो प्राविधिक सहयोग मार्फत र कतिपय केही ठाउँहरूमा हामीले विभिन्न दात्री निकायहरूबाट प्राप्त चाहिँ सहयोगलाई चाहिँ आर्थिक सहयोग रूपमा प्रदान गरेर पनि फोहोर पानी प्रशोधन केन्द्र चाहिँ हामीले निर्माण गरेर त्यसलाई चाहिँ नमुनाको रूपमा हामीले निर्माण गरेर त्यसलाई चाहिँ प्रवर्धनमा लागिरहेको यो तिनवटा अवस्था हामीले काम गरेका छौँ।
फोहोरका कुरालाई जुन मोहोरसँग जोड्न सक्यौँ भनेदेखि यसको व्यवस्थापन चाहिँ सजिलै हुँदो रहेछ भन्ने कुराहरू विभिन्न अध्ययनले पनि पुष्टि गरेको छ। यो फोहोर पानीभित्र चाहिँ के प्रकारका सम्भावनाहरू के कस्ता चाहिँ अवसरहरू देख्नुहुन्छ?
पक्कै पनि फोहोरबाट मोहर निकालौँ भन्ने खालको जुन हाम्रो नारा छ, ठोस फोहोर मैलाको मात्रै कुरामा आउँदैन, फोहोर पानीमा पनि त्यो मोहर हामीले देख्न सक्छौँ। उदाहरणको लागि तपाईँलाई भनिहालौँ, काभ्रेको धुलखेल नगरपालिकामा एउटा श्रीखण्डपुर भन्ने बस्ती छ, पुरानो बस्ती हो, धुलखेल नगरपालिकाको वार्ड नम्बर 9 हो। त्यहाँ हामीले फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरौँ। पहिला उहाँहरू त्यो समुदायबाट आएको पानी चाहिँ खुल्ला रूपमा त्यहाँको पुण्य माता खोला जुन चाहिँ कञ्चन खोला हो त्यो त्यहाँ खोलामा फालिदिएको अवस्था थियो भने त्यहाँ हामीले प्रशोधन केन्द्र त्यहाँ स्थापना गऱ्यौँ धुलखेल नगरपालिकाकै अग्रसरतामा। अहिले त्यहाँ फोहोर पानीबाट बायोग्यास निकाल्ने सम्बन्धको हामीले प्रवृत्ति धारण गरेका छौँ। जहाँबाट निस्किएको बायोग्यास जुन छ त्यो बायोग्यास चाहिँ 5 घरले निरन्तर प्रयोग गरिएको अवस्था छ। हामीले जसरी त्यो फोहोरलाई उत्पादन गरेर बिना कुनै प्रशोधन खोलामा फालिराख्दाखेरि हाम्रो समग्र खोला नाला लगायतको वातावरण प्रदूषण त छँदैछ भने आज त्यसलाई हामीले प्रशोधन गर्दाखेरि त्यसबाट हामीले महिनाको न्यूनतम रूपमा पनि 2500 रुपियाँ उत्पादन भइरहेको छ, न्यूनतम 2500 रुपियाँ आमदानी भइरहेको छ। फोहोरलाई चाहिँ कसरी मोहरमा रूपान्तरण गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो, नमुना हो। त्यो भनेको एउटा नमुना मात्रै हो, त्यस्ता खालको थुप्रै हामीले प्रशोधन केन्द्र निर्माण गर्न सक्छौँ र स्थापना गर्न सक्छौँ। त्यसबाट अर्को भनेको तपाईँको हामी स्लज भन्छौँ, त्यसबाट ठोस वस्तु पनि निस्किन्छ। त्यो ठोस वस्तुलाई सुकाएर हामीले चाहिँ मलको रूपमा अथवा कम्पोस्टको रूपमा खेतबारीमा प्रयोग गर्न सक्छौँ। त्यो खेतबारीमा प्रयोग गर्दाखेरि त्यसबाट दिने उत्पादनको हामीले कुरा गर्ने हो भने कति मोहर हुन्छ, कति हाम्रो आर्थिक सम्पन्नता हुन्छ भन्ने कुरामा हामीले मैले व्याख्या गरिराख्नु पर्दैन। अर्को भनेको त्यसरी प्रयोग गर्दाखेरि हाम्रो केमिकल फर्टिलाइजर युज गरेर जति पनि हाम्रो चाहिँ अहिले खेतीपाती भइरहेको अवस्था त्यसलाई रिप्लेस गर्ने हो, त्यसले मात्र आर्थिक उसमा मात्रै असर गर्ने होइन कि यसले समग्र हाम्रो माटोको गुणस्तरमा वृद्धि गरेर गुणस्तरमा सुधार गरेर उत्पादकत्वमा समेत पनि यसले असर गर्छ। यसले चाहिँ यो हामीले अहिले भइरहेको प्र्याक्टिस पनि हो। फोहोर पानीको कुरा गर्दाखेरि अहिले हरेक वर्ष नै हामीले विश्व पानी दिवस मनाइरहेको अवस्था छ। यसपालिको विश्व पानी दिवसको थिम भन्छौँ त्यो नै फोहोर पानी हो। त्यसले गर्दाखेरि यो वर्षको विश्व पानी दिवस अझ पनि महत्त्वपूर्ण छ, विशेष गरी काठमाडौँ जस्तो ठाउँमा जहाँ चाहिँ अहिले हाम्रो फोहोर पानीको कारणले गर्दाखेरि सम्पूर्ण नदी नालाहरू वातावरणहरू अत्यन्त प्रदूषित छ, त्यो अवस्थामा हामीले यो विश्व पानी दिवसलाई चाहिँ व्यापक रूपमा जनस्तरसम्म पुग्ने गरी मनाउन सक्यौँ भने यो फोहोर पानी व्यवस्थापनमा यसले राम्रो प्रभाव चाहिँ पार्न सक्छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि यहाँहरू सबैलाई चाहिँ यो विश्व पानी दिवसको अवसरमा कम्तीमा आज प्रण गरौँ कि हामीले हाम्रो सहर फोहोर जुन अहिले नदीनाला फोहोर भयो भनिरहेका छौँ त्यो हाम्रै घरबाट निस्केको फोहोर पानीले भएको हो, त्यसले गर्दाखेरि हाम्रो पनि दायित्व हुन्छ भनेर यो विश्व पानी दिवसमा चाहिँ प्रण गरौँ र काठमाडौँलाई चाहिँ हिजोकै जस्तै कञ्चन पानी बग्ने खोला नालायुक्त सहरको रूपमा विकास गर्नलाई हामीले पनि कार्य थालौँ भन्ने मेरो आग्रह पनि छ।
फोहोर पानीलाई सिधै वातावरणमा नपठाई प्रशोधन गरेर मात्र विसर्जन गर्दा वातावरण प्रदूषण हुन पाउँदैन। घरायसी स्तरदेखि कतिपय उद्योग, कल कारखाना, समुदाय र संघ संस्थाले पनि प्रशोधन गरेर मात्र वातावरणमा पठाउन थालेका छन्। देशभर साना ठूला गरी 80 को हाराहारीमा फोहोर पानी प्रशोधन केन्द्रहरू सञ्चालित छन्।
ती मध्ये काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका वडा नम्बर 8 सञ्चालित श्रीखण्डपुर ढल प्रशोधन केन्द्रलाई नमूना प्रशोधन केन्द्रको रूपमा लिइन्छ। शुरूमा यूएन हेबिट्याट तथा वातावरण र जनस्वास्थ्य संस्था एन्फोले आर्थिक सहयोग गरे पनि अहिले उपभोक्ता समितिले नै सञ्चालन गरिरहेको छ। हामीले श्रीखण्डपुर ढल प्रशोधन केन्द्र उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर कर्मचार्यसँग फोहोर पानी प्रशोधन गर्ने तरिका र व्यवस्थापनको विषयमा कुराकानी गरेका छौं।
फोहोर पानी कसरी प्रशोधन गरिन्छ बताइदिनुहोस् न।
पहिलो नम्बरमा चाहिँ यो श्रीखण्डपुर ढुल्के नपरा वडा नम्बर 8-9 श्रीखण्डपुर भन्ने एउटा पुरानो नेवार बस्ती छ। त्यो नेवार बस्तीको चाहिँ माचे आएको फोहोर पानी पहिले सिधै पुण्यमाटा खोलामा पठाइन्थ्यो। पुण्यमाटा खोला भन्दाखेरि त्यहाँ चाहिँ एउटा तीर्थस्थल रूपमा मानिन्छ। त्यो खोला पठाए, त्यो खोलाको पानी कहाँ देखिन्छ भने पनौतीको चाहिँ त्रिवीणा पुग्छ, जहाँ 12 मकर मेलामा नुहाउने गरिन्छ। त्यो ठाउँमा पुग्ने भएको हुना त्यसलाई तिर्थ गरेर चाहिँ सफा पानी पठाउनु पर्छ र चाहिँ अनि त्यसलाई वातावरण चाहिँ प्रशोधनबाट चाहिँ रोक्नुपर्छ भन्ने उद्देश्यले श्रीखण्डपुरमा चाहिँ थुल्कनबाट नभए श्रीखण्डपुरमा चाहिँ यो फोहोर पानीलाई प्रशोधन गर्ने एउटा फोहोर पानी प्रशोधन केन्द्रको स्थापना भयो, जुन चाहिँ उपभोक्ता समिति आफैले बनाउने र आफैले चाहिँ जिम्मा लिएर चलाउने भन्ने चाहिँ उद्देश्यलाई र जुन अहिले चाहिँ नमुनाको रूपमा स्थापित गर्ने उद्देश्यले भएको छ। र श्रीखण्डपुर बजारको चाहिँ फोहोर पानी आइसकेपछि त्यसलाई चाहिँ डाइभर्स गरेर फोहोर पानी प्रशोधन केन्द्रमा पठाउँछ। त्यहाँ चाहिँ 2 चाहिँ बायोग्यास प्लान्ट छ। बायोग्यास प्लान्टभित्र चाहिँ त्यो फोहोर पानी पस्छ अनि त्यो पानी फोसेपछि त्यस आउटलेट मार्फत चाहिँ त्यहाँ 6 वेटल्यान्ड अथवा सिमसार छ। त्यो सिमसारमा चाहिँ जान्छ र सिमसारमा प्रशोधित भइसकेपछि त्यो प्रशोधित पानी सफा भएर चाहिँ खोलामा पुग्ने गर्ने व्यवस्था मिलायो।
अनि यो ग्यास चाहिँ कसरी उत्पादन हुन्छ फोहोर पानीबाट?
अब यो ग्यास चाहिँ कसो भन्दाखेरि पहिले फोहोर पानी आउँछ, फोहोर पानी आइसकेपछि यो जुन चाहिँ बायोग्यास प्लान्ट छ प्लान्टमा जम्मा हुन्छ, जम्मा भएपछि त्यहाँ ग्यास चाहिँ उत्पादन हुन्छ। अनि ग्यास उत्पादन त्यो ग्यासलाई चाहिँ पाइपलाइनद्वारा चाहिँ अनि चाहिँ 5 घरमा चाहिँ ग्यास वितरण व्यवस्था गरिएको छ। त्यसरी चाहिँ व्यवस्था मिलेको छ। त्यो ग्यास उत्पादन भइसकेपछि आएको फोहोर पानी मात्र आउटलेट माध्यमबाट चाहिँ वेटल्यान्डमा पठाउने व्यवस्था मिलाएको छ।
5 ग्यास बाले बापत उपभोक्ता समितिलाई कति रुपियाँ बुझाउँछन्, कसरी व्यवस्थापन गर्दै आउनु भएको छ?
अब 5 जम्मा हामीले चाहिँ 1 मासिक 500 लिने गर्छौँ। त्यसो भए एउटा हेरालु राखिएको छ, त्यो पैसा हामी हेरालुलाई दिन्छौँ र अनि मर्मर सम्भारको निमित्त चाहिँ हामी के गर्छौँ भने कहिले नगरपालिकासँग अनुरोध गर्छौँ र चाहिँ एन्फोबाट पनि समय समयमा त्यो व्यवस्थाको निमित्त चाहिँ खर्चहरू दिने चाहिँ व्यवस्था गरिएको छ र यसरी चाहिँ हामी अहिलेसम्म चाहिँ त्यसबाट गर्छौँ। त्यसपछि चाहिँ हामी ढल जोडिएको घरबाट वार्षिक 200 हामी चाहिँ एउटा सेवा शुल्कको रूपमा दिने गर्छौँ र त्यो त्यस रकमबाट चाहिँ हामी त्यहाँ चाहिँ कहिलेकाहीँ मर्मर सम्भार गर्ने चाहिँ हामी चाहिँ काम गरेर त्यसलाई व्यवस्थापन हामीले मिलाउँदै छौँ।
ती धुलीखेल नगरपालिका भनेपा नगरपालिकामा पनि बनेका छन् यस्ता फोहोर पानी प्रशोधन केन्द्र, तर तिनीहरू बन्द भइसके। तपाईँहरूको चाहिँ यति लामो समयसम्म सञ्चालन हुनुको रहस्य के छ, के हो यसको सिकाइ बताइदिनुहोस् न।
उपभोक्ता समिति आफैले गर्दा उपभोक्ता समिति आफ्नै चाहिँ लगान त्यहाँ भएको हुन्छ, त्यसप्रति उसको माया मोह बढ्छ र त्यसपछि ऊ चाहिँ उपभोक्ता समिति आफै त्यसमा लगनशीलता हुनुपर्ने हुन्छ र नगरपालिकाले भन्दाखेरि के भन्दा एउटा चाहिँ टेन्डर आह्वान गरेको हुन्छ, ठेकेदारले बनाउँछ, बनाइसकेपछि त्यसको रेखदेख कसले गर्ने भन्ने चाहिँ समस्या त्यो आइरहेको छ। र अब हाम्रो चाहिँ जुन श्रीखण्डपुरमै पनि त्यो चाहिँ किन चाहिँ सम्भावना भएको भन्ने मलाई लाग्छ चाहिँ त्यो उपभोक्ता समिति आफैले निर्माण गरेको, आफ्नै पसिना परेको र आफ्नो मेहनत परेको र आफ्नो लगानी परेको भन्दाखेरि चाहिँ अब त्यहाँ आर्थिक रूपले नभए पनि भौतिक रूपले र त्यसको चाहिँ मानसिक रूपले त्यसमा चाहिँ आफ्नो लगानी परेको हुनाले त्यसको माया मोह चाहिँ भइरहेको छ र त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा चाहिँ उपभोक्ता समितिमा रहेको छ। उपभोक्ता समितिलाई बरु नगरपालिकाले अरू खर्च गर्ने उपभोक्ता समिति जिम्मा दिनुहोस् र किनभने त्यसो भएपछि उपभोक्ता समिति आफै खट्नुपर्ने हुन्छ, आफैले खटिसकेपछि चाहिँ त्यसलाई के लाग्छ भन्दा मेरो भन्ने भावना त्यसको हुन्छ र मेरो भन्ने भावना हाम्रो भन्ने भावना भइसकेपछि हामीले गर्नुपर्छ भन्ने उनीहरूको लगाम त्यसमा रहन्छ, लगनशीलता रहन्छ र त्यसको स्थायित्व हुन्छ। त्यस कारणले चाहिँ म अरू साथीहरूलाई पनि के भन्न चाहन्छु भन्दाखेरि उपभोक्ता समितिबाट सञ्चालन गरेर त्यो उपभोक्ता समितिको चाहिँ लगाममा त्यो राखियो भन्नेमा सञ्चालन हुन्छ भन्ने मैले धेरै ठाउँमा भन्ने गरेको छु।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुनिरहनु भएको छ।
यो कार्यक्रम वास एलायन्स नेपालको आर्थिक सहयोग र बीएसपी नेपाल, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फिड वासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्ड्स सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेड क्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। कार्यक्रममा आज हामी फोहोर पानीको सुरक्षित व्यवस्थापनका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। कार्यक्रममा फेरि चर्चा गरौं फोहोर पानीकै।
काठमाडौँ उपत्यकाभित्रको नदीनालामा पानी होइन ढल बग्छ। पछिल्ला सरसफाई अभियानले केही सफा देखिए पनि नदीमा ढल मिसाउन छाडेका छैनन्। मेलम्चीको पानी काठमाडौँ आएपछि काठमाडौँका नदीनालामा फोहोर पानीको बहाव अझ बढ्ने आकलन गरिएको छ।
यसै विषयमा हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालसँग पनि कुराकानी गरेका छौं।
मेलम्चीको 70 करोड़ लिटर पानी दैनिक आउने भएपछि त यहाँ फोहोर पानी पनि त्यत्तिकै मात्रामा उत्पादन हुने भयो। यसको व्यवस्थापनका लागि चाहिँ आयोजना कार्यान्वयन निर्देशनालयले के गरिरहेको छ?
हो, मेलाम्चीको 17 करोड़ लिटर पानी त्यसै पछि फ्युचरमा झन् तपाईँको याङ्री लार्के सहित गर्दा 51 करोड़ लिटर पानी काठमाडौँ भित्रिसकेपछि काठमाडौँको यो एक्जिस्टिङ सोर्सबाट अहिले जुन सप्लाई भइरहेको 10 करोड़ लिटर पनि जोड्दा तपाईँको 61 करोड़ लिटर जति पानी काठमाडौँ आइपुग्छ। त्यसपछि त्यो 61 करोड़ लिटर पानीको 80% जति तपाईँको वेस्ट वाटरमा जान्छ। त्यसको गर्दाखेरि लगभग यो 500 मिलियन लिटर पर डे पानी चाहिँ तपाईँको प्रशोधन गर्नुपर्ने हुन्छ। त्यसमध्येमा अहिले हामीले चाहिँ सुरुवात गरिसकेका छौँ। लगभग 2500 मिलियन लिटर पर डे बराबरको पानीको प्रशोधनको लागि चाहिँ 4 प्रशोधन केन्द्रहरू अहिले बनाउन गइरहेछौँ।
तिनीहरूको निर्माणको अवस्था के छ?
ती 4 प्रशोधन केन्द्र मध्ये एउटा गुहेश्वरीको पुरानो सिस्टमलाई रिहेबिलिटेसन गर्ने एउटा र एउटा नयाँ प्लान्ट थप्ने गरेर त्यहाँ 32 मिलियन लिटर पर डेको छ प्लान्ट छ। त्यो चाहिँ अहिले इन्डियाको भायोटेक कम्पनीले कन्ट्राक्ट लिनुभएको छ र यो निर्माण सुरु भइसकेको छ। यो 2 वर्ष अब 2.5 वर्षभित्र सम्पन्न गर्नुपर्नेमा लगभग 6 महिना जति यो डिजाइन पिरियड सकिया छ। अब 2 वर्षभित्र उहाँहरूले यो सम्पन्न गर्दै हुनुहुन्छ। त्यस्तै अरू 3 ट्रिटमेन्ट प्लान्ट चाहिँ तपाईँको यो भक्तपुरको सल्लाहघारीमा, ललितपुरको कोडकुमा बालकुमारीमा र चाहिँ धोबीघाटमा 3 ठाउँमा चाहिँ बन्दैछ। यो सबै टोटलको चाहिँ तपाईँको 68.5 मिलियन लिटर पर डेको ट्रिटमेन्ट हुने गरी प्लान्टहरू बन्दैछ। यसको अवस्था चाहिँ अहिले टेन्डरको प्रक्रिया 1 वर्षदेखिको टेन्डरको प्रक्रिया थियो, अहिले टेन्डरको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ र यो अहिले कन्ट्राक्टरसँग प्री कन्ट्राक्ट नेगोसिएसन भइरहेछ। यो छिट्टै चाहिने कन्ट्राक्ट अवार्ड भएर यसको निर्माण काम सुरु भइहाल्छ।
प्रशोधन केन्द्रको निर्माण भएपछि त्यहाँ फोहोर पानी कसरी जम्मा हुन्छ अनि कसरी प्रशोधन भएर फेरि पुनः बगाउने, कस्तो छ योजना?
हो, यो चाहिँ तपाईँको कस्तो छ भने हामीहरूको यो काठमाडौँका 5-6 खोलाहरू छ, नदीहरू बागमती, विष्णुमती, यो धोबी खोला, त्यस्तै हनुमन्ते र मनोहरा। यो 5 खोलाको दायाँ बायाँ दुवै साइडमा चाहिँ इन्टरसेप्टर सियरहरू रहन्छन्। त्यो इन्टरसेप्टर सियरहरूले सियर नेटवर्कबाट कलेक्सन आएको चाहिँ सियरहरूलाई चाहिँ इन्टरसेप्टर मार्फत हामी ट्रिटमेन्ट प्लान्टहरूमा, विभिन्न ट्रिटमेन्ट प्लान्टहरूमा पुर्याउँछौँ। त्यहाँ पुर्याइसकेपछि चाहिँ त्यहाँ अत्याधुनिक संयन्त्रहरू जडान गरेर त्यो पानी प्रशोधन गरेर प्रशोधित पानी चाहिँ फेरि हामी खोला नदीहरूमै बगाउने जाने लक्ष्य छ।
विभिन्न घरधुरीको पनि संकलन गरेर त्यो प्रशोधन केन्द्रमा पुर्याएपछि प्रशोधित हुन्छ र त्यस पछाडि बग्ने हो अथवा कसरी सञ्चालन हुन्छ?
तपाईँको अहिले यहाँ काठमाडौँमा लगभग 1000 किलोमिटर जति चाहिँ तपाईँको सियर नेटवर्क छ। हामीले एउटा अध्ययन गरेका थियौँ, एसेट कन्डिसन सर्वे भनेर हामीले गत वर्ष एउटा एसेट कन्डिसन सर्वे गरेका थियौँ। त्यसमध्येमा 55,000 मेन होल कभर खोलेर, मेन होलहरू खोलेर, मङ्गालहरू खोलेर त्यसको एसेसमेन्ट गर्दाखेरि लगभग 15% जति चाहिने तपाईँको नेटवर्कलाई इम्प्रुभ गर्नुपर्ने अवस्था छ। त्यो नेटवर्क इम्प्रुभमेन्ट गर्नलाई नै हामीहरूले प्याकेज तयार गरिरहेका छौँ। जस्तो घरधुरीबाट निस्किएको सिवर चाहिने त्यो नेटवर्क कतिपय हामीहरूको 80-85% नेटवर्क त पुरानो नेटवर्कलाई नै मर्मत गर्दा काम लाग्छ भने 15%-20% चाहिँ नेटवर्क चाहिँ तपाईँको नयाँ बनाउनु पर्ने अवस्था छ। कतिपय ठाउँमा अन्डरसाइजिङ छ, कतिपय ठाउँमा तपाईँको लेभल मिलिरहेको अवस्था छैन। ती चिजहरूलाई चाहिँ हामीले चाहिँ स्योर नेटवर्क इम्प्रुभमेन्ट भनेर प्याकेज डेभलप गरेर यो अगाडि कन्ट्राक्टिङको उसमा अगाडि बढाउँदैछौँ। यो भइसकेपछि हरेक काठमाडौँका हरेक घरधुरीको यो जुन निक्लिएको फोहोर पानी उत्पादन भएको फोहोर पानी चाहिँ स्योर नेटवर्क हुँदै तपाईँको इन्टरसेप्टरमा जान्छ। इन्टरसेप्टरबाट चाहिँ ट्रिटमेन्ट प्लान्टमा गएर ट्रिटमेन्ट हुन्छ।
जस्तो सरकारले यसअघि बनाएका कतिपय प्रशोधन केन्द्रहरू पनि त्यसको सञ्चालनमा समस्या देखियो, यसलाई चाहिँ दिगो रूपमा सञ्चालन गर्नका लागि कस्तो संयन्त्र छ जसले दिगो रूपमा नियमित सञ्चालन हुन्छ?
हो, हामीले यो गुहेश्वरीको प्रशोधन केन्द्रलाई चाहिँ 10 वर्षसम्म कन्ट्र्याक्टरले नै यो अपरेसन गर्ने भनेर कन्ट्र्याक्टमै दिएका छौँ। त्यो दिँदाखेरि अब यो जुन बायोटेक इन्डिया कम्पनी लिमिटेडले जुन काम गर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ 2 वर्षभित्र यो निर्माण सम्पन्न गरिसकेपछि अर्को 10 वर्ष चाहिँ उहाँहरूले अपरेसन गरिदिनुहुन्छ। यो अपरेसनको पिरियडमा हामीहरूको मेन पावरको क्षमता स्किल चाहिँ डेभलप गर्ने काम पनि साथसाथै हुन्छ र 10 वर्षपछि चाहिँ त्यो प्रोजेक्ट चाहिँ त्यो प्लान चाहिँ ह्यान्ड ओभर गरेर भ्याली बोर्डमा, यसको एसेट ओनर चाहिँ भ्याली बोर्ड हो, भ्याली बोर्डमा आउँछ अनि भ्याली बोर्डले रेगुलर रूपमा चलाउँदै जान्छ भने अरू बाँकी चाहिँ 3 ट्रिटमेन्ट प्लान्ट हो, जुन धोबीघाटको यो तपाईँको कोडकुरा चाहिँ सल्लाघारीको ट्रिटमेन्ट प्लान्टहरू छन्। यी प्लान्टहरू चाहिँ 5 वर्षको लागि हामीले चाहिँ अपरेसनको कामै चाहिँ कन्ट्र्याक्टरलाई यही जुन कन्ट्र्याक्ट छ यही कन्ट्र्याक्टमा जिम्मा लाएर दिँदैछौँ। त्यसले गर्दाखेरि अब अपरेसनमा त्यो 5 वर्षको अवधिमा यो सिकिसक्नु हामीहरूको मेन पावरहरूले पनि सिकिसक्ने अन द जब ट्रेनिङ भइसक्ने भए हुनाले पछिल्ला दिनमा अपरेसनका समस्या चाहिँ नआउला भन्ने हामीलाई लागेको छ।
उहाँ हुनुहुन्थ्यो काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकाल। काठमाडौँ उपत्यकामा बन्न लागेको फोहोर पानी प्रशोधन केन्द्रको बारेमा कुराकानी गर्दै
नमस्ते है माइली काकी, आज काकालाई के सम्झाउँदै हुनुहुन्छ त्यसरी?
ए रिता, धेरै दिन पछि देखियौ नि।
फुर्सद नभएर हो नि काकी, यतातिर आउनै नपाएको।
हेर न, पल्लो घरका मामाले घरसँगै शौचालय पनि बनाउनु भयो रे। हाम्रो त अलि पुरानो घर, उति बेला बनाइएन, अब त शौचालय बनाउनु पर्ला भनेर सल्लाह गर्दैछु कि नानी तिम्रा काकासँग।
हो त नि काकी, घर नजिकै शौचालय बनाउनै पर्यो नि। अब त घरमा शौचालय नहुँदा त राम्रै देखिँदैन। सबै घरमा शौचालय भए पो घर पनि सफा हुन्छ। घर सफा भए त समाज त्यसै सफा भइहाल्छ नि काकी। अर्को कुरा नि काकी, दिसा गरेपछि, फोहोर कुरा छोएपछि, खाना खानु अघि अनिवार्य रूपले साबुन पानीले राम्रोसँग हात धुनु पर्छ है। यो कुरा पनि नबिर्सिनु होला नि।
कुरा एकदम ठिक हो नानी, यो कुरा त सुन्ने मात्रै होइन, हामी सबैले व्यवहारमा उतार्नै पर्छ। गाउँघर टोलका सबै मानिसलाई सिकाउनु पनि पर्छ। खानेपानी तथा ढल निकास विभाग।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब पालो वास क्विजको।
वास क्विजमा गत हप्ता सोधिएको प्रश्न थियो, फोहोर मैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कति सजायको व्यवस्था गरिएको छ? ए 5,000-1,50,000 रूपियाँसम्म र 6 महिना जेल, बी 5,000-2,50,000 रूपियाँसम्म र 6 महिना जेल, र सी 5,000-3,50,000 रूपियाँसम्म र 6 महिना जेल। यसको सही उत्तर हो ए 5,000-1,50,000 रूपियाँसम्म जरिवाना र 6 महिना जेल।
कार्यक्रम सुनेर 83 साथीले एसएमएस गर्नुभएकोमा 66 साथीले उत्तर मिलाउनु भएको छ। सही उत्तर पठाउनेहरूमध्ये गोला प्रथा गर्दा 12 इनरवा सिरा 4 कमरूल होडा अन्सारी विजेता बन्नुभएको छ। कमरूलजी, तपाईँलाई धेरै धेरै बधाई। पुरस्कारका लागि वास आरसीएनएनको कार्यालयको फोन नम्बर 01692132 सम्पर्क गर्नुहोला। कार्यक्रममा उत्तर पठाएर भाग लिनुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
वास क्विजमा अब आजका लागि प्रश्न, दिशा पिसाब मिसिएको पानीलाई के भनिन्छ? ए कालो पानी अर्थात् ब्ल्याक वाटर, बी खैरो पानी अर्थात ग्रे वाटर र सी सेतो पानी अर्थात व्हाइट वाटर।
उत्तर पठाउन मोबाइलको म्यासेज बक्समा गएर WASH वास टाइप गरी एक स्पेस छोड्नुहोस् र तपाईलाई लागेको उत्तर मध्ये ए बी वा सी टाइप गरी आफ्नो पूरा नाम र ठेगाना सहित 35566 एसएमएस गर्नुहोस्। सही उत्तर पठाउने मध्ये गोला प्रथाद्वारा एकजना विजेताको नाम चयन गरिनेछ र वास आरसीएनएनको तर्फबाट पाउनुहुनेछ आकर्षक उपहार।
वास क्विज सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ।
यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। तपाईलाई मनमा लागेका कुरा भन्न हाम्रो आइभीआर 01500019 मा फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ।
खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र साथीहरू सुजाता खत्री र मोहन पौडेलसँगै म सुनिता पहरी
र म पिटी लोप्सन पनि बिदा माग्छु।
नमस्कार।